السلام عليكم ورحمة الله وبركاته. الحمد لله وكفى، وسلام على عباده الذين اصطفى، أما بعد، أعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم. والذين جاهدوا فينا لنهدينهم سبلنا سبحان ربك رب العزة عما يصفون وسلام على المرسلين والحمد لله رب العالمين. اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. ہمارا دین دین اسلام ایک مکمل دین ہے. اس دین میں انسان کو اپنی زندگی کے اندر جس جس چیز کی ضرورت پڑ سکتی ہے اس کا خیال رکھا گیا، تمام ظاہری ضرورتوں کا بھی خیال رکھا گیا، باطنی ضرورتوں کا بھی خیال رکھا گیا. اب اللہ تعالیٰ کی ایک قربت کو حاصل کرنا، اللہ تعالیٰ کی ولایت کو حاصل کرنا، اللہ کے قریب ہونا، اس کی معرفت کو حاصل کرنا، یہ بھی ایک ضرورت ہے. بلکہ مشائخ نے لکھا کہ اپنی اصلاح کی کوشش کرنا یہ ہر انسان کے اوپر فرض ہے، یعنی آپشنل چیز نہیں ہے، یہ مینڈیٹوری ہے. ہر انسان پہ فرض ہے کہ اپنی اصلاح کے لیے وہ کوشش کرے. چونکہ دین اسلام پاکیزگی کا دین ہے، ظاہری پاکیزگی بھی چاہتا ہے، باطنی پاکیزگی بھی چاہتا ہے، تو کبھی کبھار جب انسان گندا ہو جاتا ہے ظاہری طور پر تو کیا کرے، وضو کرتا ہے، غسل کرتا ہے، نہاتا ہے، دھوتا ہے، پاک کپڑے پہنتا ہے، تو ایک ظاہری پاکیزگی حاصل ہو جاتی ہے. اسی طرح اگر انسان کبھی کبھار اندر سے ناپاک ہو جائے، وہ کیسے، کوئی کام، کوئی فعل ایسا ہو جائے جو اللہ تعالیٰ کے حکم کے خلاف ہے، تو حدیث پاک میں بتایا گیا کہ ہر گناہ سے انسان کے دل کے اندر ایک سیاہ دھبا لگ جاتا ہے. اگر آپ اس دھبے کو دھوئیں گے نہیں، توبہ کے ذریعے، ندامت کے ذریعے، آنسوؤں کے ذریعے، اور دوبارہ گناہ کر لیتے ہیں تو ایک اور دھبا لگ جاتا ہے. اب یہ دھبے لگ لگ کے ایک ایسا وقت آتا ہے کہ دل جو ہے وہ سیاہ ہو جاتا ہے. اس سیاہ دل کی کیا علامت ہے؟ کہ انسان جو ہے وہ اندر سے مردہ ہو جاتا ہے، وہ فیلنگ کرنا چھوڑ دیتا ہے، ڈی سینسٹائز ہو جاتا ہے، اس کو فکر ختم ہو جاتی ہے، نہ حلال حرام کی فکر، نہ اچھے برے کی تمیز، اور انسان اپنے نفس کے آگے جو ہے گھٹنے ٹیک دیتا ہے. اب ایسا بندہ نفس پرست ہو جاتا ہے، خواہش پرست ہو جاتا ہے، لذت پرست ہو جاتا ہے، اور جو ایک زندگی کا قیمتی تحفہ ہے وہ بس خواہشات کے پیچھے بھاگتے بھاگتے انسان گزار دیتا ہے. تو اس سیاق دل کو، اس رین القلب کو، اس زنگ کو دور کرنے کے لیے بھی اللہ تعالیٰ نے ایک طریقہ بتا دیا کہ بھائی توبہ کرو. توبہ سے انسان کے دل کو دھو دیا جاتا ہے، اور توبہ کیا ہے؟ ندامت کو کہتے ہیں، ریگریٹ کو، ریمورس کو کہتے ہیں، کہ انسان جو ہے وہ محسوس کرے کہ بھائی جو میں نے کیا وہ صحیح نہیں. یہ قرآن کریم کا لفظ ہے، توبوا الی اللہ توبتا نصوحا، کہ اللہ تعالیٰ کے ساتھ توبہ کرو، سچی سچی توبہ. عربی میں توبہ کہتے ہیں تابہ، کسی چیز کی طرف لوٹ کر جانا، یعنی انسان کبھی گر جائے تو دوبارہ اٹھ جانا، انسان کبھی رک جائے تو دوبارہ چلنا. آپ سڑک پر چلتے ہوئے اگر کوئی غلط ایگزٹ لے لیں تو ایک انسان کے اندر فکر نہیں پیدا ہو جاتی، اوہ ہو یہ میں کون سی گلی میں آ گیا، یہ دیکھی بھالی نہیں ہے، تو وہ فکر کیا کرتی ہے؟ اب انسان گاڑی کو مڑتا ہے، انسان ادھر ادھر دیکھتا ہے، ہاتھ پاؤں مارتا ہے، یہاں تک کہ اپنے सड़क पे जिस पे चल रहा होता है वापस आ जाता है। बिल्कुल इसी तरह जो साहिबे बातिन होते हैं, अगर कभी उनसे गुनाह हो जाए तो उनके अंदर वही एक फिक्र जो है वो बुलंद होती है, एक आवाज़ बुलंद होती है, वो मुतफक्किर होते हैं, हाथ पांव मारते हैं, तौबा करते हैं, आंसू बहाते हैं, सजदे में गिर जाते हैं, यहाँ तक कि दोबारा अपने रास्ते पे वापस आ जाए। तो हर मोमिन के लिए यही काम करना ज़रूरी है। बुजुर्गों ने लिखा कि तौबा के सच होने के लिए चार चीज़ों का होना ज़रूरी। सबसे पहले कि इंसान जो है नदामत करे, और नदामत करने के लिए एक्नॉलेज करना ज़रूरी है कि भाई मैंने गुनाह किया। ये तो नहीं है कि गुनाह को गुनाह समझे ही ना। अगर हम गुनाह को गुनाह नहीं समझेंगे तो उस पर नदामत किस चीज़ की? नदामत तो उस चीज़ पे की जाती है ना कि जिस चीज़ को बुरा समझा जाता है। तो एक्नॉलेज करके इंसान दिल के अंदर उस चीज़ को बुरा समझे, बुरा जाने, दिल के अंदर एक हुज़न की कैफियत, एक गम की कैफियत पैदा हो। इस गम व अंदोह की कैफियत के बाद दूसरा स्टेप है कि इंसान अल्लाह से माफ़ी मांगे। हम आपस में नहीं करते, कोई इंसान किसी को तकलीफ़ दे दे, आपका कोई बहुत अच्छा दोस्त हो, आप उसके पास जाके क्या कहेंगे, भाई आई एम सॉरी, मेरे से गलती हो गई। और अच्छा दोस्त होगा तो माफ़ कर देगा। तो इसी तरह अल्लाह ताला तो माफ़ करना चाहते हैं, हम माफ़ी मांगते नहीं हैं। तो पहला नदामत, दूसरा क्या है, इस्तग़फार करना कि अस्तग़फिरुल्लाह रब्बी, ऐ मेरे रब हमने इस्तग़फार किया, मिन कुल्ली ज़म्बिन, हर गुनाह से, व तूबू इलैही, और अल्लाह हम लौट कर आपकी तरफ आते हैं, तौबा करते हैं। ठीक है, तो दूसरा है इस्तग़फार करना। तीसरा है कि दिल के अंदर एक अज़म और इरादे को पैदा करें, वही अज़म कि जब इंसान खो जाता है तो वापस रास्ते आने के लिए जो अज़म होता है, तो अपने अंदर उस हिम्मत को पैदा करना, अज़म को पैदा करना, इरादा पैदा करना। ये इरादे इंसान को कितने बड़े बड़े काम करवा देते हैं। आप देखें, हम दुनिया में जो कुछ भी बनते हैं इरादे और हिम्मत से बनते हैं। अब अगर बच्चियां डॉक्टर बन रही हैं तो वो सोफे पे बैठ बैठ के तो नहीं डॉक्टर बनते ना, अपने घरों को छोड़ के किसी यूनिवर्सिटी के अंदर आना, वहाँ पर रहना, दिन रात मेहनत करना, किताबों का पढ़ना, मुताला है, आपस में तकरार है, उसके बाद जाके कहीं बंदा डॉक्टर बनता है। बच्ची आलिमा बन रही है तो खुद ब खुद तो वो इल्म दिल में नहीं आ रहा, उसके लिए सर्फ व नहव के रट्टे लगाने पड़ते हैं। एक अज़म है, एक इरादा है, और अज़म और इरादे के बगैर तो कुछ भी दुनिया में नहीं होता, कुछ भी, चाहे दुनियावी हो चाहे दीनी हो, कोई भी काम अज़म और इरादे के बगैर नहीं होता। तो तीसरा काम है दिल में अज़म कर लेना कि अल्लाह अब मैंने गुनाह नहीं करना, इस गुनाह को टच नहीं करना, बाकी इसकी हासिल करनी। अब वो अज़म और इरादा करके चौथा काम होता है कि उन चीज़ों को छोड़ देना, उन लोगों को छोड़ देना, उन रस्तों को छोड़ देना, उन जगहों को छोड़ देना, उन औकात को छोड़ देना कि जो अल्लाह ताला की नाफरमानी का जरिया बनते हैं। ये असल चीज़ होती है कि भाई तौबा में सच्चे थे। ये तो नहीं कि इंटरनेट की बीमारी लगी है, अल्लाह ताला से कहें अल्लाह आई एम सॉरी, सॉरी कर लिया और 2 मिनट के बाद जाके दोबारा इंटरनेट पे लोगों से मज़े हो रहे हैं, इंस्टाग्राम पे अपनी वीडियो शेयर हो रही है, अपनी फोटोग्राफ्स लगा रहे हैं, गैर महरम से बातें हो रही हैं, ऐसा तो नहीं हो सकता ना। तो इसका मतलब है कि अगर गुनाह से सच्ची तौबा करनी ही थी तो उसके लिए ज़रूरी था कि उन चीज़ों को छोड़ दें। बुरे दोस्त थे या बुरी सहेलियां थी जो इंसान को गुनाह पर मजबूर करती थी, उनको छोड़ना ज़रूरी। ऐसे जगह थे कि जिसके अंदर गुनाह करना आसान, मसलन तन्हाई, इंसान ज़्यादातर गुनाह जो है तन्हाई में करता है। अब बजाय इसके कि जान जान के तन्हाइयों के मौके ढूंढे, भाई आप किसी नेक सोहबत में जाके बैठ जाए, ठीक है ना। तो ये तौबा के सच्चे होने की दलील हुआ करती है कि इंसान वो स्टेप्स लेता भी है या नहीं। मसलन आप किसी क्लास में फेल हो रहे हो, अल्लाह ना करे, आप अपने प्रोफेसर से जाके बात करते हैं कि नहीं, आई यू नो आई मेस्ट अप, मैं बहुत प्रोक्रेस्टिनेट कर लिया, मैं लेजी हो गई, नहीं पढ़ सका, जो भी है। तो ठीक है भैया, मुझे महसूस होता है कि वाकई आपको इस चीज़ का गम है, एक टर्म रह गया है, तो आप जो है कैचअप कर लें, मेहनत करें, आपको मैं फेल अभी नहीं करता। तो मौका मिल गया, अब जो एक टर्म रह गया है, अब प्रोफेसर की आपके ऊपर नजर है कि आपने उससे माफी मांगी थी, उसे मौका तलब किया था, लेकिन वो देखता क्या है कि भाई आप उसी तरह लेक्चर हॉल में भी बैठ के फोन के ऊपर चढ़े हुए हैं, उसी तरह बगैर पढ़ाई के आप, कोई यानी कि सीरियस नहीं है, तो उसने देख लिया कि भाई आपने माफी तो मांगी थी लेकिन आप अपनी माफी में सीरियस नहीं थे। तो क्या होता है कि भाई एंड ऑफ द टर्म में बड़ा सा एफ जो है वो मिल जाता है कि भाई आप इस साल में फेल हो गए। तो इसी तरह तौबा सच्ची वही होगी कि जब इंसान उसके लिए कोशिश करेगा। तो ये चार चीजें होना जरूरी, नदामत, इस्तगफार, ठीक है ना, अल्लाह से माफी जिसको कहते हैं, तीसरा ये है कि फ्यूचर का इरादा और अजम कि मैंने गुनाह नहीं करने, और चौथा फिर स्टेप्स लेना। इसी तरह एक स्टेप है जिसको हम बैत तौबा कहते हैं। ये बैत तौबा, इसको जान ले कि नबी सल्लल्लाहु अलैहि वसल्लम का एक सुन्नत अमल है, यानी नबी सल्लल्लाहु अलैहि वसल्लम ने इसको सहाबा कराम से भी किया और इसको सहाबियात से भी किया, ठीक है ना, सहाबा कराम से भी किया और सहाबियात के से भी किया। और बैत क्या कि इंसान किसी के हाथ पे हाथ रख के वही इरादा कर ले। बुजुर्गों ने एक हकायत लिखी है कि एक चींटी के दिल में एक इरादा हुआ, ख्वाहिश हुई कि मैं खाना काबा में पहुंचूं। अब खाना काबा कहाँ है? वो मक्का मुकरमा में। चींटी साहिबा कहाँ है? वो पाकिस्तान में बैठी है। तो उस चींटी के दिल में ख्याल आया कि भाई ये तो बहुत दूर है, कैसी, ना मेरे पास पर है, ना ताकत है, ना सरमाया है, ना कुछ और है, ऐसी अजमत वाली जगह जहाँ अल्लाह की तजलियात हैं, इनामात हैं, वहाँ वरूद हो रहा है, कैसे पहुँच सकती हूँ? तो इसी ख्याल में थी कि अचानक एक जगह वहाँ से कोई कबूतर आया, कबूतर का गौल होता है ना, तो वो चुगने में मशगूल हो गया। तब वो चुगने से फारिग हुआ तो एक दो कबूतर ने कहा कि भाई जो चुगना है चुग लो, क्योंकि हमने खाना काबा में पहुंचकर बच्चों की खबर लेनी, बहुत दूर है, वक्त थोड़ा है, तेज उड़ेंगे तो जाकर पहुंचेंगे। तो चूंटी वही थी, उसने मौके को गनीमत जाना, उनका साथ हासिल हो जाएगा तो उसका मतलब हल हो जाएगा। तो उसने क्या किया कि पर उनके हैं और पंजा मेरा, चुनाचे वो जल्दी से जाकर एक कबूतर के पांव पे चिमट गई और कबूतर उसे अपने साथ उड़ा ले गए। जब कबूतर खाना काबा में पहुंचे तो एक ने दूसरे को आवाज दी कि भाई खाना काबा की ज्यारत कर लो, तवाफ कर लो। चींटी समझ गई कि मेरी मुराद अल्लाह ने पूरी कर दी और उसने पंजा छोड़ दिया और देखती है कि खाना काबा उसके सामने है। आम तौर पर हम भी चींटी की तरह होते हैं, बहुत दूर हो चुके होते हैं, एक रास्ते से बहुत ज़्यादा हट चुके होते हैं, हम वो इंस्पायर नहीं हो रहे होते, हम मोटिवेट नहीं हो रहे होते, हम हिल नहीं पा रहे होते, फेलियर टू लॉन्च होता है। तो अगर कोई कबूतर मिल जाए तो उसके पंजों के साथ चिमटने में कोई हर्ज नहीं, कि इंसान जो है कोई ऐसा मेंटोर, कोई ऐसा कोच, कोई ऐसा मुरब्बी, या मुर्शिद मिल जाए कि जो हमें गाइड कर सके इस रास्ते पे, हमारा हाथ पकड़ कर हमें आगे ले जा सके, बस यही चीज़ है। इसी को बैत कहते हैं कि इंसान जो है वो किसी के हाथ में हाथ दे के अपने तौबा का इजहार करता है, क्योंकि हमारे गुनाहों के ऊपर तो इतने सारे लोग गवाह मौजूद हैं, जिधर देखो हमारे गुनाह का गवाह मौजूद है, हमें अजीब निगाहों से देखता है। तो कल क्यामत वाले दिन जब कटहरे में खड़े होंगे, काश कोई अल्लाह वाला भी खड़ा हो जाए और कहे कि भाई ए अल्लाह, इसने हमारे हाथ पे तौबा की थी, मैं इसका गवाह देता हूँ, उसने सच्ची तौबा की थी, इसने कोशिश की थी, इसने इरादा किया था, इरादे का इजहार किया था, इसने एक स्टेप तो लिया था, कदम बढ़ाया था। और अल्लाह, आपने तो खुद कहा कि एक कदम तो बढ़ाओ, अतैतुहु हरवला, अल्लाह भाग के तुम्हारे पास आएगा। अल्लाह, इसने कदम उठा दिया, तौबा कर ली, मैं इसका गवाह मौजूद। तो हमारे तौबा के ऊपर कयामत वाले दिन गवाह खड़े हो जाएंगे फिर इस तरह, अल्हम्दुलिल्लाह। तो इस चीज को बहते तौबा करते हैं, इस समझ के बाद कि बहते तौबा क्या है, एक और चीज समझ लें कि जैसे इंसान किसी कॉलेज में, किसी मदरसे में दाखला तो ले ले, लेकिन फिर पढ़ाई ना करे तो पूरा फायदा नहीं होता। मसलन आप कहें कि मेरा हार्वर्ड यूनिवर्सिटी में दाखला हो गया, MIT में हो गया, स्टैनफोर्ड में हो गया, बहुत अच्छी बात है, एक कामयाबी हासिल है कि आपने दाखला ले लिया। लेकिन असल है कि उसके अंदर जो कोर्सेस आपको पढ़ाए जा रहे हैं वो आप पढ़ें, उनको लें, फिर ही 4 साल के बाद आपको फिर वो ग्रेजुएशन का जो है वो डिप्लोमा मिलेगा। तो इसी तरह जब इंसान किसी से बैत कर लेता है तो बैत करने के बाद कुछ मामूलात बताए जाते हैं, ये कुछ ज़्यादा मुश्किल मामूलात नहीं होते, लेकिन एक अपनी ज़िंदगी के अंदर कुछ चीज़ों को शामिल करना पड़ता है। तो जो इंसान उनको शामिल कर लेता है उसको पूरा फायदा मिल जाता है, जो नहीं करता तो बहरहाल तौबा करने का तो फायदा मिल जाता है, लेकिन जो फिर वो बातनी परवाज होती है फिर उससे हो नहीं पाती है। ठीक है ना, तो फिर उन मामूलात को करना, उनको डिस्कस करना, उनको शेयर करना, उसमें आगे बढ़ना, जैसे इंसान शुरू में एक किताब पढ़ता है, फिर दो, फिर तीन, आहिस्ता आहिस्ता अपने अंदर एक हुनर को पैदा करता है, डेवलप करता है, वो करना ज़रूरी होता है। ठीक है, इंशाअल्लाह ताला। तो इस समझ के बाद अब हम बैत तौबा के कलमात पढ़ेंगे, इसकी पहले नियतें सुन लीजिए। सबसे पहले हम अल्लाह रब्बुल इज़्ज़त की रज़ा के लिए, नबी सल्लल्लाहु अलैहि वसल्लम की इत्तेबा के लिए और अपनी इस्लाह के लिए काम कर रहे हैं। इसमें जो रुकावट बनते हैं ना, वो मेरे और आपके जाहरी और बातनी गुनाह बनते हैं, लिहाजा इस वक्त पिछले तमाम गुनाहों से सच्ची सच्ची तौबा कर लें। जो बुरी आदतें थीं, जो बुरे बिहेवियर्स थे, जो हैबिट्स थे, इस वक्त तौबा कर लें और आइंदा नेकोकारी, परहेजकारी, फर्माबरदारी वाली ज़िंदगी गुजारने का दिल में इरादा कर लें। जैसा इरादा होगा अल्लाह ने वैसा ही मामला करना। दूसरा, तजदीद ईमान, ईमान को रिन्यू करने की नीयत कर लीजिए। होता क्या है कि हम दोहरी ज़िंदगी गुजारते हैं, ऊपर से ला इला, अंदर से काली बला, तो हमारे अंदर एक ना निफाक आ जाता है, हिपोक्रेसी आ जाती है, मुनाफ़कत आ जाती है। तो हम तजदीद ईमान, नबी सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि अपने ईमान को रिन्यू करते रहा करो, उसकी नीयत करते हैं कि अल्लाह हम पूरे के पूरे दीन में दाखिल होते हैं, उदखुलू फी सलमी काफा। तीसरी नीयत कर लीजिए कि इस बैत के ज़रिए आपका एक रूहानी कल्बी इस्लाही, ये ताल्लुक़ जो कलिमात पढ़ा रहे हैं उनके दिल से, उनके जितने मशायख हैं उनके कुलूब से होता हुआ, सिलसिला दर सिलसिला होते हुए नबी सल्लल्लाहु अलैहि वसल्लम के कल्बे अथर के साथ जाके ये दिल मिल रहा है। तो ये भी नियत कर लीजिए, जैसे ट्रेन होता है उसके पीछे डब्बे जुड़ते चले जाते हैं, जुड़ते चले जाते हैं, जितनी लंबी ट्रेन भी हो, जहाँ इंजन चली जाए एक एक डब्बा वहीं पे वहाँ पे पहुँचता है मंजिल पे। तो इंशाल्लाह ये नियत भी कर लीजिए। इस नियत के बाद इन कलिमात को सच्चे दिल के साथ पीछे पीछे पढ़िए, बिस्मिल्लाहिर्रहमानिर्रहीम, ला इलाहा इल्लल्लाहु محمد رسول الله آمنت بالله وملائكته وكتبه ورسله واليوم الآخر والقدر خيره وشره من الله تعالى والبعث بعد الموت. آمنت بالله كما هو بأسمائه وصفاته، وقبلت جميع أحكامه إقرار باللسان وتصديق بالقلب. أشهد أن لا إله إلا الله، وأشهد أن محمدا عبده ورسوله. أستغفر الله ربي من كل ذنب وأتوب إليه. أستغفر الله ربي من كل ذنب وأتوب إليه. برحمتك يا أرحم الراحمين. آمین رب العالمین. ان کلمات کو پڑھنے سے اب ہم توبہ طائب ہو چکے ہیں، بیت کا ایک تعلق قائم ہو گیا، سلسلہ لیا نقشبندیہ مجددیہ کے اندر. جیسے میں نے عرض کیا تھا، کچھ معمولات کو زندگی میں شامل کیجئے. میں انشاءاللہ یہ آپ کو وربلی طور پر بتا دیتا ہوں، پھر اس کو ریٹن جو ہے نا انشاءاللہ آپ کو بچی دے دے گی، ہماری جو کوآرڈینیٹر ہیں وہ بھی دے دیں گے. صبح اور شام 100 100 بار استغفار کیجئے، استغفر اللہ ربی من کل ذنب واتوب الیہ. چلتے پھرتے بھی کر سکتی ہیں آپ. درود شریف صبح شام پڑھنا، اللہم صلی علی سیدنا محمد وعلی آل سیدنا محمد وبارک وسلم. اس میں عرض یہ ہے کہ تھوڑا سا سینس آف پریزنس کے ساتھ کریں، یعنی کہ غفلت کے ساتھ نہ پڑھیں. یعنی جب پڑھیں استغفر اللہ ربی من کل ذنب واتوب الیہ، تو ایک ذرا غور کے ساتھ جب درود شریف پڑھیں، اللہم صلی علی سیدنا محمد وعلی آل سیدنا محمد وبارک وسلم، تو لفظ محمد صلی اللہ علیہ وسلم وہ کہنے کا مزہ لیں اور فیل کریں کہ نبی صلی اللہ علیہ وسلم کو آپ جیسے تحفہ بھیج رہے ہیں. تیسرا، قرآن کریم کی تلاوت کریں جتنا آپ ذوق شوق سے پڑھ سکتے ہیں، چاہے ایک پارہ ہو، آدھا پارہ ہو، کوارٹر ہو، ایک رکوع ہو، لیکن جن دنوں میں نماز پڑھنی ہوتی ہے ان دنوں میں ضرور قرآن کریم کی تلاوت کیا کریں. اور وہی پڑھتے وقت سوچیں کہ میرے اللہ کا کلام ہے، جس اللہ کی میں قربت چاہتا ہوں اس کا کلام میرے نام، تو اس کو پڑھیں اور اس کے مزہ لیں انشاءاللہ تعالی. یہ تین ہے ذکر. آگے کچھ مشاغل ہیں. ایک تو یہ کہ چلتے پھرتے لیٹے بیٹھے اللہ کا دھیان رکھا کریں، اس کو کہتے ہیں وقوف قلبی. وقوف قلبی یعنی دست بکار دل بیار، ہاتھ کام کاج میں. اب ہر بچی کا ڈفرینٹ کام ہے، کوئی اسکول میں پڑھ رہی ہے تو پڑھیں، کوئی شادی شدہ ہیں خاوند کا بچوں کا خیال رکھیں، کچھ گھریلو زندگیاں گزار رہی ہیں بہت اچھا، کچن کے کام کریں، گھر کے کام کریں، کچھ باہر جاب کر رہی ہیں ڈاکٹر سے بہت اچھا، مریضوں کو دیکھیں. یہ سارے کام آپ اپنے فزیکل باڈی سے کر تو رہے ہیں، لیکن دل تو اللہ کی ملکیت ہے. تو ہر وقت بس ایک اللہ کا دھیان، آپ کی توجہ قلب کی طرف، قلب کی توجہ اللہ کی طرف رہے. تو ادھر ادھر کا دھیان، فلاں کیا کر رہا ہے، فلاں کیا کر رہا ہے، فلاں کیا ہو رہا ہے، یہ کیا ہو رہا ہے، وہ کیا ہو رہا ہے، ان چیزوں میں وقت کو ضائع نہ کریں. تو وقوف قلبی رکھیں، اللہ کا دھیان. یہ ایک ایسا مشغلہ ہے کہ جس کے ذریعے سے الحمدللہ انسان بہت تیزی کے ساتھ اللہ کا قربت حاصل کرتا ہے. پانچویں چیز، اس کو کہتے ہیں ذکر خفی. یہ آپ کا پہلا لیسن ہے، پہلا سبق ہے. اس کا طریقہ یہ کہ صبح اور شام آدھا آدھا گھنٹہ نکال لیں، تھوڑا کم کر، جتنا آسانی سے کر سکیں، لیکن صبح اور شام روزانہ وقت نکالیں، تنہائی میں بیٹھ جائیں، کعبہ رخ ہو کے بیٹھ جائیں، بہت ادب کے ساتھ آنکھوں کو بند کر لیں، سر کو جھکا لیں، دنیا مافیہا سے ہٹ کٹ کے اللہ کی طرف لو لگا لے، یعنی ہر چیز کی نفی کریں کہ میرے لیے نہ زمین ہے، نہ آسمان ہے، نہ چاند سورج ستارے، نہ انسان، نہ حیوان، نہ شیطان، یعنی دنیا کی بھی نفی کر لیں اور دنیا والوں کی بھی نفی نگیٹ کر لیں اپنے دل کے اندر، اور اللہ کو افرم کریں، اللہ کی اثبات کریں کہ میرا خالق، میرا مالک، میرا محبوب، میرا مقصود، میرا مسجود، میرا معبود میرے ساتھ ہے. تو اس قربت کو محسوس کرتے ہوئے انسان اپنی توجہ، اپنی فوکس، اپنی اٹینشن اپنے لطیفہ قلب یعنی روح کا حصہ جسے قلب کہتے ہیں اس پہ لے کر آتا ہے. اس کی لوکیشن ہمارے مشائخ نے بتائی کہ انسان کی لیفٹ چیسٹ سے 2 فنگرز ڈاؤن ہے، یہ دو انگلیاں نیچے ہیں، تو ادھر آپ فوکس کر کے اپنی لے کر آئیں. اور اس نگیشن، اس ایفرمیشن کے بعد انسان نیت کرتا ہے ہمت کے ساتھ کہ اللہ تعالیٰ کے انوارات، تجلیات، فیوزات جو ہیں وہ میرے اوپر نازل ڈسینڈ ہو رہے ہیں، اوپر سے فوق سے آ رہے ہیں، قلب کے اندر داخل ہو رہے ہیں. قلب کے تو جتنی ظلمت ہے، سختی ہے، گندگی ہے، اندھیرا سب نکل کے زمین میں جا رہا ہے، اور میرا قلب ان انوارات کو جیسے چوس رہا ہے، جیسے فوم وہ ہوتا ہے نا، اسپنج ہوتا ہے وہ چوستا ہے پانی کو، اس طرح انوارات کو چوس رہا ہے. اور میرے قلب کے اندر سے آواز نکل رہی ہے، میری وجدانی آواز قلب سے آ رہی ہے، اللہ اللہ اللہ، اور میں باطن کے کان سے اس کو سن رہا ہوں. تو اس اللہ 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 کو تیزی سے جیسے قلب کے اوپر، اس کے اوپر جو ہے نا ایک پھیرے اللہ اللہ کی آواز کو، ٹھیک ہے نا، اللہ اللہ کی جیسے ضرب اندر سے لگ رہی ہے باطنی طور پر. اسے زبان کو تالو سے لگا لے، سر نہیں ہلانا، کچھ نہیں کرنا، بس محسوس کرنا. یہ محسوسات ہیں، انٹویشن ہے آپ کا کہ آپ کے لطیفہ قلب، دا فرسٹ لطیفہ، دا فرسٹ سٹلٹی، 2 فنگرز بلو یور لیفٹ چیسٹ، فوکس آن دیٹ اینڈ جسٹ فیل دیٹ یور قلب از سینگ اللہ 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 اینڈ دیٹ یو لسننگ ٹو اٹ انشاء اللہ تعالی. چھٹی چیز کہتے ہیں رابطہ شیخ، یہ بھی بہت ضروری. رابطہ شیخ چاہے آپ فون کے ذریعے یعنی واٹس ایپ وغیرہ پہ میسج کر لیں، اس کے ذریعے کر لیں، اور ایک ہوتا ہے رابطہ قلب بھی رکھنا کہ بس ایک قلب جو ہے وہ اس لڑی کے اندر جڑا رہے، اس کا استحضار رہے. جیسے جو بچیاں ڈاکٹر بن رہی ہیں، جب وہ ڈاکٹر کا اوپر ایک لبادہ پہن لیتی ہیں تو ایک احساس ہوتا ہے کہ بھائی میں ڈاکٹر ہوں، اس وقت ایک میں ڈیوٹی پہ ہوں. تو اسی طرح انسان جب ایک سلوک میں داخل ہوتا ہے تو اس کا کچھ آداب کا لحاظ رکھتا ہے. تو اس میں سے ایک رابطہ قلب بھی کہ میرا قلب جو ہے میرے شیخ کے قلب سے، ان کا ان کے شیخ، ان کا ان کا شیخ، آل دا وے نبی صلی اللہ علیہ وسلم تک جڑا ہوا. تو اس کی بھی ایک استحضار رکھنا، اور وقتاً فوقتاً اپنے حالات کیفیات بتاتے رہیں، ضرور بتائیں، چاہے کچھ کچھ نہ بتانے کے لیے ورنہ سلام کر لیتا ہے تاکہ دعائیں ملیں انشاءاللہ تعالی اور سلوک میں آگے بڑھے. ہماری 35 لیسنز ہیں جس میں سے آپ کو فرسٹ لیسن ابھی دیا، جتنا گڑ ڈالیں گے انشاءاللہ اتنا میٹھا ہوگا، ٹھیک ہے. تو یہ 6 چیزیں کریں، استغفار، درود شریف، قرآن کریم کی تلاوت، اللہ کا دھیان، ذکر خفی یا مراقبہ کرنا، اور آخر میں رابطہ شیخ رکھنا. تھوڑی سی اعمال ہے لیکن زندگی میں بہت ایک ریڈیکل ڈراسٹک چینج لے کر آئیں گے، تو انشاءاللہ اس کی محنت کریں. اللہ تعالیٰ سے دعا ہے کہ اللہ تعالیٰ آپ کا حامی و ناصر ہو، اللہ تعالیٰ بھرپور فائدہ اٹھانے کی توفیق عطا فرمائے. جزاکم اللہ خیر و احسن جزا فی الدارین. السلام علیکم ورحمۃ اللہ وبرکاتہ.